यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ़दै गएको तथ्याङ्क। र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालको जीत। अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठक भोलिसम्मलाई स्थगित भएको छ। प्रतिपक्षीको अवरोधका कारण आजै 15 मिनटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकाले भोलि दिनको 1 बजे बस्ने गरी सभामुख टोल प्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रधानमन्त्री भालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचिएको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरूद्ध गर्दै आएका छन्। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रधानमन्त्री भालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध कायम राख्दै अवरोध गरेका थिए। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध शुरू गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले गत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै भूल सुधार गर्नुपर्ने अडान राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्तिका सम्बन्धमा संसदमा आएर जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको तर्फबाट आफूहरूको अडान कायमै रहेको बताउनुभयो। नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति भत्सनायोग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभयो को अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै सीमानामा नेपाली सेना तैनाथ राख्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले प्रतिपक्षी दलका सांसदहरूलाई बैठकलाई कार्यसूचीमा प्रवेश गराउन सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जारी राखेपछि उहाँले पहिलो बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका विषयमा छलफल भएको छ। राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकोले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री भालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचिएको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाबदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले संसदमा विपक्षी दल अल्पमतमा रहेको भन्दै बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउँदै कूटनीतिक सम्बन्धका विषयमा संवेदनशील भई अभिव्यक्ति दिनु आवश्यक रहेको औल्याउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्म राज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो। पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिंह सहित वीरगंज महानगरपालिका वडा नम्बर तीनका तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यसै गरी गृह मन्त्रालय छानबिन समिति संयोजक र सदस्य तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर दश घर भएकी रीता भट्टराई विरूद्ध मुद्दा दायर भएको छ। आयोगका अनुसार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर तीन र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्म दर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारी सरकारी कागजात सच्याई नोक्सान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानीसैनमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा रहेको आएको जानकारी दिनुभयो। साथै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्था बारे जानकारी दिनुभयो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको संख्या बढ़ेको हो। नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रबाट भएको अध्ययनका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डाक्टर राजीव झाले जानकारी दिनुभयो। उहाँका अनुसार 2082 सालमा 3000 जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको छ। विक्रमसम्म 2081मा यो संख्या 2600 थियो। शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामी मध्ये पुरूष बढ़ी रहेको तथ्याङ्कमा उल्लेख छ। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरूवा गरेको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली 2083 साविकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाई एकमात्र कायम गर्ने गरी कुल 23 सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटवार्ताका क्रममा उहाँहरूबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भएको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै हाम्रो।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। जिल्ला प्रहरी परिसर ललितपुर र गोदावरी नगरपालिका तीन स्थित फूलचोकी जंगल क्षेत्रमा मान्छे हराउने तथा सम्पर्कविहीन हुने घटना बढ़दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। घना जंगल, अपरिचित मदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो। डिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डाक्टर डिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2082 वरिष्ठ चिकित्सक डाक्टर गौरी शंकर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ। साथै डाक्टर डिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2026 संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकालाई प्रदान गरिएको छ। आज आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नु भएको हो। राष्ट्रिय शान्ति पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। अन्तर्राष्ट्रिय समाचार, फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्डानाओ टापुको तटीय क्षेत्रमा आज गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि कम्तीमा 32 जनाको मृत्यु भएको छ। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार अझै धेरै मानिसहरू हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। अमेरिकी भौगोलिक सर्वेक्षण संस्था यूएसजीएसका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो। अब आर्थिक समाचार।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेउता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढ़ाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समिति र प्राधिकरणका उपकारीका निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसुल बकेउता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा त्यसलाई छिटो फर्सेट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण संचालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसुल जरिमाना लगायतका विवाद समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बकेउता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइरहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेउता 50,01,00,000 रूपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको बताउनु भएको छ। बजेट माथिको नीति संवाद कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सफलता कार्यान्वयनमा निर्भर हुने बताउनुभयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरणमा सुधार, उत्पादन वृद्धि र रोजगारी सृजनाको आधारमा मूल्यांकन गर्ने पनि बताउनुभयो। अध्यक्ष श्रेष्ठले बजेटले अन्त शुल्क हटाएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकोले करको वास्तविक भार नघटेको तर्क थियो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढ़ाइएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो। हाल सुरुङ मार्ग भएर आवतजावत गर्ने सवारी साधनसँग अन्त शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटी जेबी बीच यसअघि नै सम्झौता भइसकेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिको सोमबारको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% भएको जानकारी दिनुभयो। दैनिक 8,000 सवारी साधन सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्ने अपेक्षा आयोजनाले गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुर स्थित सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङमाथि 19 रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको विजयी लक्ष्य पछ्याएको नेपाल 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङ बीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः शुरू हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 40 बलमा 8 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 65 रन बनाएका हुन्। यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले 24 बलमा 35 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्त पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका लागि शेयर मल्लले 4 विकेट लिए। यसै गरी करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले सेमी फाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेमका लागि छनौट भइसकेका छन्। अण्डर 19 महिला राष्ट्रिय क्रिकेट अन्तर्गत घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोर्दा मधेसले भने लगातार दोस्रो जित निकालेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका तीनवटै खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। सोमबार कालुङचोक मैदानमा कर्णाली विरूद्धको खेलमा मधेस 9 विकेटको फराकिलो अन्तरले विजयी भयो। आफ्नो पहिलो खेलमा कोशीमाथि जीत निकालेको मधेसले लगातार दोस्रो जीतसँगै महत्वपूर्ण 4 अंक प्राप्त गरेको छ। पहिले ब्याटिङ गरेको कर्णालीले 4 विकेटको क्षतिमा 103 रनको लक्ष्य दिएको थियो। मधेसले यो लक्ष्य 9.1 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम, आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरूबीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ़दै गएको तथ्याङ्क। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 32 जनाको मृत्यु र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालको जीत। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।